This is VOA News via remote. I'm Liz Pelka. Russian police arrested more than 3,000 people and used force to break up rallies and protests across the country Saturday. Tens of thousands of protesters defied police warnings, braving the extreme cold to demand the release of Kremlin critic Alexei Navalny. Navalny had called on his supporters to protest after being arrested last weekend as he returned to Russia from Germany for the first time since being poisoned with a nerve agent. He says the poison was slipped to him by state security agents in August. The U.S. strongly condemned the arrests and harsh tactics used against protesters and journalists in cities throughout Russia. That's according to a State Department spokesperson Sunday. The U.S. also called on Russian authorities to release all those detained for exercising their universal rights and for the immediate and unconditional release of Navalny. Russia's foreign ministry issued a statement countering that the U.S. efforts to incite radical elements on social media would have negative effects on U.S.-Russian relations, adding American diplomats in Moscow would be summoned for a serious conversation. Chinese rescue teams have recovered 11 miners trapped in a gold mine by an explosion 2 weeks ago. Local media said the first miner was rescued from the mine in Shandong province in the east of the country on Sunday morning. He was rushed to an area hospital for treatment, barely responsive. 10 other miners from a different section of the mine were lifted from underground in groups over several hours. A total of 22 miners were trapped about 600 meters underground. One miner is reported to have died, while the condition of 10 others remain unknown. This is VOA News. The Biden administration will work closely with Israel on regional security issues and to build on the country's regional normalization agreements. That is what White House National Security Advisor Jake Sullivan told his Israeli counterpart, according to a statement on Sunday. On a call with Israel's Mayor Ben Shabat, they discussed opportunities to enhance the partnership over the coming months, including by building on the success of Israel's normalization agreements with UAE, Bahrain, Sudan, and Morocco. Sullivan also extended an invitation to begin the strategic dialogue in the near term. The world is approaching 100 million COVID-19 infections. That's according to Johns Hopkins Coronavirus Resource Center statistics. Meanwhile, more than 2 million people have died. The coronavirus continues to create an unyielding and staggering path of illness and death across the United States. Johns Hopkins reported early Sunday that the U.S. has nearly 25 million COVID infections, with more than 417,000 deaths. India has followed the U.S. with 10.6 million infections and more than 153,000 deaths. Brazil has nearly 9 million cases and more than 216,000 deaths. The World Health Organization Director General says vaccines could bring the global pandemic under control. Tedros Adhanom Ghebreyesus said vaccinations are underway in more than 50 countries. However, all but two of those countries are high or middle income nations. Tedros saying, quote, "We must work together as one global family to ensure the urgent and equitable rollout of vaccines." New Zealand has reported its first coronavirus case outside of a quarantine facility in more than 2 months, although there was no immediate evidence the virus was spreading in the community. Director General of Health Ashley Bloomfield said Sunday the case was a 56-year-old woman who recently returned from Europe. Like other returning travelers, she spent 14 days in quarantine and twice tested negative before returning home on January 13th. She later developed symptoms and tested positive. COVID-19 infections have been unrelenting in Spain, especially following the holiday season, and the surge has threatened doctors' and nurses' mental health. In Barcelona's Hospital del Mar, the critical capacity has more than doubled and is nearly full, with 80% of ICU beds occupied by coronavirus patients. You can read more about this latest information on voanews.com. Via remote, I'm Liz Pelka, VOA News.
وائس آف امریکہ اردو ہے. آپ سن رہے ہیں خبروں اور حالات حاضرہ پر مبنی ہمارا خصوصی ریڈیو پروگرام. یہ پروگرام آپ کے لیے نشر مقرر کے طور پر پیش کیا جا رہا ہے.
السلام علیکم سامعین, شہناز عزیز حاضر ہے آپ کے لیے ایک خصوصی پروگرام کے ساتھ. آج میں نے سوچا کہ کیوں نہ بات کی جائے ان تقاریر کے بارے میں جو امریکہ کے منتخب صدر اپنی حلف برداری کی تقریب کے بعد کرتے ہیں, اور یہ ایک ایسی تقریر ہے جسے صرف امریکہ میں ہی نہیں بلکہ بیرون ملک بھی لاکھوں کروڑوں افراد دیکھتے ہیں. تو اس سے پہلے کہ ہم مہمانوں سے گفتگو کا آغاز کریں, ایک جھلک سنیے جنگ عظیم دوم کے دوران امریکی صدر فرینکلن ڈی روزویلٹ کی تقریب حلف برداری کی.
An unpretentious wartime inauguration in Washington. Secretary of War Stimson and Mrs. Stimson, Chief of Staff General Marshall and Mrs. Marshall, and the Commander of the Navy, Admiral King, attending the ceremony, as does Secretary of State Stettinius. Government officials mostly, but also wounded veterans of war. They are the guests of honor. Supreme Court Justice Stone administering the oath, after which the President delivers his inaugural address.
آگے چل کے ہم آپ کو ان کی تقریر کا اقتباس بھی سنوائیں گے, اور اسی طرح کئی اور تقریروں کی بھی. آپ سنیں گے کہ ہمارے زیادہ تر مہمانوں نے چند ہی تقریروں کا حوالہ دیا ہے, تاریخ سے بھی اور حالیہ انوگریشن ڈے سے بھی. تو اس سے یہ اندازہ ہوتا ہے کہ کچھ الفاظ ہیں جو ہمیشہ تاریخ میں باقی رہتے ہیں اور ان کا ذکر بار بار آتا ہے, اور اسی لیے یہ جو تقاریر ہیں بہت ہی اہمیت رکھتی ہیں امریکی تاریخ میں. تو چلیے پروگرام کا آغاز کرتے ہیں. سب سے پہلے بات کرتے ہیں شمشاد احمد خان صاحب سے پاکستان میں, جو ایک جہاں دیدہ سفارتکار ہیں, امریکہ میں کئی سالوں تک رہے اقوام متحدہ میں, اور اس کے ساتھ ساتھ انہوں نے کچھ تقاریر سنی بھی ہیں یہاں امریکہ میں. یہاں میں یہ بھی وضاحت کر دوں کہ کچھ تقریروں کے جو اقتباس ہم آپ کو سنوائیں گے وہ ضروری نہیں کہ ہم انہیں اقتباسات سے لیں جن کا ذکر ہمارے مہمان کر رہے ہیں. مقصد صرف یہ ہے کہ آپ کو ایک جھلک سنوائی جائے, آپ ان صدور کی آواز سن سکیں اور کچھ ان کی انوگریل تقریر کے انداز سے بھی آگاہ ہو سکیں. اور سامعین, اب اسلام آباد سے ہمارے ساتھ شمشاد احمد خان صاحب ہیں, بہت ہی ماہر سفارتکار, اسکالر اور امن کی کوششوں میں بہت سرگرم. شمشاد صاحب, بہت شکریہ ہمارے پروگرام میں شرکت کا. مختصراً میں جاننا چاہتی ہوں کہ جو آپ نے تقریریں سنی سفارتکار کی حیثیت سے بھی, اور جو ہسٹری میں آپ کی دلچسپی ہے, تو آپ کو کون سی تقریر ایسی ہے کسی امریکی صدر کی انوگریشن کی جانے والی جو آپ کو یاد ہے؟
دیکھیے, ایک آئرونیکلی بات ایسی ہے کہ جارج واشنگٹن جو پہلے صدر تھے امریکہ کے, مجھے ان کی انوگرل سپیچ تو یاد نہیں, لیکن ان کی فیئرویل سپیچ یاد ہے. اتنی یاد ہے کہ میں ہر جگہ کوٹ کیا کرتا ہوں, بالخصوص اپنے حکمرانوں کو نصیحت دینے کے لیے. اس میں جارج واشنگٹن نے یہ کہا تھا 1796 میں, اور میں کہا کرتا ہوں پاکستانی حکمرانوں کو کہ امریکہ کے پہلے صدر نے اپنی الوداعی تقریر میں پاکستان کے حکمرانوں کے لیے ایک نصیحت چھوڑی تھی, اور وہ یہ تھی کہ نیشنز دیٹ لیو دیمسیلوز ایٹ دا مرسی آف ادر پاورز ڈونٹ ڈیزرو ٹو ریمین انڈیپینڈنٹ. نیشنز دیٹ سیک ڈس انٹرسٹڈ فیورز فرام دا سیم پاورز دے لوز دیئر فریڈم آف ایکشن. تو بات یہ ہے کہ امریکہ کا ہر صدر, چاہے وہ الوداعی تقریر ہو یا انوگرل تقریر ہو, ان کی تقریر لاجواب ہوتی ہے. جو میری اپنی یاد میں, مجھے یاد ہے میں 80 کی دہائی میں وہاں ہوا کرتا تھا واشنگٹن میں, پریزیڈنٹ ریگن کی تقریر بہت اچھی طرح سے مجھے یاد ہے, اور پریزیڈنٹ ریگن کی تو ہر تقریر میں بڑے شوق سے سنا کرتا تھا, بالخصوص ان کا یہ جملہ جب وہ ٹامس پین کو کوٹ کیا کرتے تھے سوویت یونین کے خلاف تقریریں کرتے ہوئے, وہ کہا کرتے تھے کہ امریکہ از گریٹ انف ٹو ٹرن دا ورلڈ آل اوور اگین. یعنی امریکہ اتنی عظیم طاقت ہے کہ وہ دنیا کو نئے سرے سے اس کی ابتدا کر سکتا ہے. اور اس کی بات یہ اتنی سچ ثابت ہوئی کہ اس کے اپنے سکسیسرز, دو سکسیسرز, ایک دونوں ریپبلکن, ایک پہلے نے دنیا کو اپ سائڈ ڈاؤن کر دیا, دنیا کی نئی ابتدا کرتے وقت یعنی اوپر سے نیچے ہلا کے رکھ دیا جارج ڈبلیو بش نے, اور پریزیڈنٹ ٹرمپ نے اس کو بالکل ان سائڈ آؤٹ کر کے رکھ دیا. تو اس وجہ سے اب بہت امید ہے ہمیں پریزیڈنٹ بائیڈن سے کہ وہ دنیا کو کیا پیغام دیتے ہیں. ان کی زیادہ ہر سپیچ جو ہوتی تھی وہ اینٹی سوویت ریٹرک ہوتی تھی اس میں, کیونکہ وہ زمانہ وہی تھا, ایک ڈیسائسو فیز تھی سب جنگ کی. تو اس وجہ سے وہ, مجھے اب الفاظ تو کوئی زیادہ اتنے یاد نہیں ہیں, لیکن ان کی اوریٹری میں ان کا بڑا مدعا تھا. پریزیڈنٹ ریگن حالانکہ اتنے عمر رسیدہ تھے مگر بڑی اس میں ڈائنامزم ہوتا تھا, اس کے بولنے کا انداز جو ہوتا تھا, کیونکہ مسئلہ جو بڑا تھا وہ دیوار برلن کا تھا, اور وہ پھر دیکھ لیجیے ان کے دونوں ٹرمز کے ختم ہونے کے بعد دیوار برلن گر گئی, اور وہ گرائی پھر انہوں نے پاکستان کے ذریعے سے گرائی, پاکستان کی مدد لے کر گرائی. پاکستان کے جو پھر افغانی واریئرز ہوتے تھے ان کو انہوں نے اوول آفس میں بلایا, تو وہ بڑے ڈائریکٹلی انوالو تھے افغانستان کی جو جنگ تھی سوویت یونین والی اس کی آخری سٹیجز پر.
سبھی نیو جرسی سے ہمارے ساتھ اب ایک نوجوان سیاست داں ہیں, صدف جعفر ان کا نام ہے, ڈیموکریٹک پارٹی سے ان کا تعلق ہے اور نیو جرسی کے ایک شہر کی میئر ہیں یہ. صدف بہت شکریہ پروگرام میں آنے کا. یہ بتائیے مجھے کہ آپ کبھی کسی انوگریشن میں گئیں, کبھی خود تقریر سنی؟
جی, مجھے جب پریزیڈنٹ اوباما پہلی دفعہ انوگریٹ ہوئے 2009 میں, میں وہاں ڈی سی میں شامل تھی. ایکچولی پریزیڈنٹ اوباما کی کیمپین, دیٹ واز مائی فرسٹ کیمپین جس میں میں نے کیمپیننگ کی اور فون کالز اور کینوسنگ, ڈور ناکنگ وغیرہ, دیٹ واز مائی فرسٹ پولیٹیکل انگیجمنٹ. تو آبویسلی میں بہت خوش تھی جو الیکشن جیتے, اور میں نے ایکچولی الیکشن ڈے ہی میں نے ڈیسائڈ کیا کہ میں ڈی سی جاؤں گی انوگریشن کے لیے. یو نو, کچھ دوست گورنمنٹ میں کام کرتے تھے تو مجھے ایک ٹکٹ بھی ملی.
تو آپ بیٹھ کے یعنی ان کو سن سکے؟
نہیں, اسٹینڈنگ روم. مجھے اتنی بھی اچھی ٹکٹ نہیں ملی, لیکن آئی واز ایٹ لیسٹ لائک ان کو, آئی کڈ ایٹ لیسٹ سی ہم ا لٹل بٹ. آبویسلی 9/11 کے جو اثر تھے وہ ہماری پوری سوسائٹی اور پوری دنیا پر پڑ رہے تھے. تو اٹ واز جو صدر اوباما کے میسج تھا وہ یہ تھا کہ ہم کو ہوپ فل ہونا چاہیے کہ فیوچر بہتر ہوگا, اور ایک پوری دنیا کو بھی میسج انہوں نے کہا کہ ہم پوری دنیا کی بہتری چاہتے ہیں, نہ صرف امریکہ کی. تو وہ مجھے بہت اہم میسج لگی. پریزیڈنٹ اوباما کی ہر اسپیچ میں ایک ادبی انداز سے وہ ہمیشہ ان کی میسجز کہتے تھے.
For now, decisions are upon us and we cannot afford delay. We cannot mistake absolutism for principle or substitute spectacle for politics or treat name calling as reasoned debate. We must act knowing that our work will be imperfect. We must act knowing that today's victories will be only partial, and that it will be up to those who stand here in 4 years and 40 years and 400 years hence to advance the timeless spirit once conferred to us in a spare Philadelphia hall. Thank you, God bless you, and may he forever bless these United States of America.
کہہ رہے تھے کہ ہم کو ڈسائڈ کرنا پڑتا ہے کہ ہم کون سے پاس پہ جائیں گے. اور مجھے یہ بہت اہم لگتا ہے کیونکہ بہت سارے لوگ سوچتے ہیں کہ سیاست کبھی اچھا نہیں ہوگا اور انوالو ہونے میں کوئی فائدہ نہیں ہے, لیکن مجھے پریزیڈنٹ اوباما کی میسج اس لیے بہت اچھی لگی کیونکہ وہ ایک ہوپ کے انداز سے کہہ رہے تھے کہ آپ کو انوالو ہونا چاہیے اور سیاست اور ہمارے سوسائٹی بیٹر ہو سکتا ہے.
تو آپ کی پہلی ملاقات تھی صدر اوباما سے, یعنی پہلی دفعہ دیکھا تھا انہیں फेस टू फेस?
एक्चुअली जब मैं 16 इयर्स की थी तो शिकागो में एक प्रोग्राम में मैंने एप्लीकेशन किया था जिसका नाम था फ्यूचर लीडर्स ऑफ शिकागो, और उस वक्त प्रेसिडेंट ओबामा इलिनॉय स्टेट के स्टेट सेनेटर थे, तो वो इस प्रोग्राम के स्पीकर थे, और एक्चुअली उन्होंने मुझे एक सर्टिफिकेट भी दी थी और उसका मेरे पास एक फोटोग्राफ है.
अच्छा.
तो दैट्स अ वेरी स्पेशल फोटोग्राफ फॉर मी.
और आप हमारे बहुत से सियासी प्रोग्रामों में सुनते हैं एमजे खान साहब को, सियासत से इनका ताल्लुक है, रिपब्लिकन पार्टी से वाबस्ता है. तो एमजे खान साहब, कुछ हमें बताइए कि इनॉग्रेशन, जाहिर है कि आप मुद्दतों से अमरीका में रहते हैं, शायद आपने खुद भी शिरकत की होगी किसी इनॉग्रेशन में.
जी, मैंने बराक ओबामा साहब की जो फर्स्ट टर्म जब उनकी शुरू हुई थी उसको मैंने अटेंड की. इट वॉज ए वेरी ड्रास्टिक चेंज इन द पोलिटिकल लैंडस्केप ऑफ अमेरिका. हिस्टोरिक था कि फर्स्ट टाइम एक माइनॉरिटी कैंडिडेट जो है वो जीते हैं, तो उसकी वजह से यू नो आई फेल्ट लाइक दिस इज अ गुड इनॉग्रेशन टू अटेंड. बराक ओबामा साहब ने अपनी स्पीच में होप के ऊपर, उम्मीद के ऊपर बहुत तवज्जो दिलाई थी कि यू नो होप एंड चेंज उनका एक मोटो था, और उनकी स्पीच में होप के ऊपर बहुत बड़ा था. और दूसरी ये कि रेगन साहब ने अपनी जो स्पीच की थी फर्स्ट टाइम जब वो जीते थे, तो उस वक्त काफी जो है इकोनॉमिक डाउनटर्न आया हुआ था कंट्री में, और इन्फ्लेशन बहुत हाई हुआ था, अनएम्प्लॉयमेंट बढ़ी हुई थी. तो रेगन साहब की जो स्पीच थी वो काफी अपलिफ्टिंग स्पीच थी. ट्रम्प साहब की जो फर्स्ट लास्ट टर्म जो आई थी ट्रम्प साहब की, उसमें ट्रम्प साहब का बेसिक सारा यही था कि एस्टेब्लिशमेंट जो है उनके लोगों ने लोग के ऊपर तवज्जो नहीं दी, तो उनकी स्पीच की एक बड़ा पहलू यही था कि एस्टेब्लिशमेंट के लोगों ने डिसअपॉइंट किया है लोगों को, और आपको उनकी फिक्र की जरूरत नहीं है, यू नीड टू यू नो जस्ट डू व्हाट इज यू नो टेक द कंट्री बैक. और फिर उनकी स्पीच में ये भी था कि अमेरिका विल विन अगेन.
We will get our people off of welfare and back to work, rebuilding our country with American hands and American labor.
तो इस तरह के थीम उन्होंने हर कैंडिडेट जो है अपने हालात के हिसाब से, और जो जो भी सोसाइटी में ऐसी चीजें हो रही हैं जिसकी वजह से लोग फिक्रमंद हैं, उसके ऊपर वो डील करते हैं. तो मैं समझता हूँ बाइडन साहब भी इस वक्त जो है एक तो ये कोरोना के ऊपर तवज्जो देंगे, और साथ साथ जो इकोनॉमिक डाउनटर्न आया हुआ है इस वक्त कोरोना ही की वजह से, उसके बारे में भी वो मेरे ख्याल में बात करेंगे. स्टिमुलस पैकेज तो उन्होंने ऑलरेडी अलॉट कर दिया है. तो हर प्रेसिडेंट जो है अपने हिसाब से और जो मुल्क के हालात हैं उस हिसाब से और जो उनका मेन थीम है उसके ऊपर तवज्जो देते हुए अपनी इनॉग्रेशन स्पीच को लिखते हैं या लिखवाते हैं और उसको तकरीर करते हैं.
हम वॉइस ऑफ अमेरिका वाशिंगटन से आपसे मुखातिब हैं.
समीन, अब बॉस्टन से डॉक्टर आदिल अजम हमारे साथ हैं, मारूफ स्कॉलर, तजिया निगार. तो आदिल, थोड़ा सा हमें बताइए आपके तारीख में वो कौन सी तकरीर है जो आप समझते हैं कि जो अमरीका को डिफाइन करती है और आपको बहुत पसंद है?
सबसे मशहूर तो मेरे ख्याल में बड़ी वाजे है कि दुनिया अमरीकन तारीख की जो सबसे मशहूर तकरीर है इनॉग्रेशन की, वो 1961 में जॉन एफ कैनेडी जब आए तो उनकी थी. एक नौजवान सदर थे, एक ताजा लहर थी, और उनकी वो जो खुसूसन जो एक स्टेटमेंट है, आस्क नॉट व्हाट योर कंट्री कैन डू फॉर यू, आस्क व्हाट यू कैन डू फॉर योर कंट्री, तो वो मेरे ख्याल में एक आलमी शोहरत और अब तक वो एक गोल्ड स्टैंडर्ड है कि उन्होंने एक तरह से पूरी कौम को गैल्वनाइज किया. उसमें ये मत पूछो कि तुम्हारा मुल्क तुम्हारे लिए क्या कर सकता है, ये देखो कि तुम क्या कर सकते हो. और उसने कैनेडी को भी डिफाइन किया, प्रेसिडेंसी को भी डिफाइन किया, और अच्छी तकरीर का एक मेयार बन गई, आप समझ लें. उसके अलावा जो बहुत ही मशहूर एक इनॉग्रल स्पीच थी, तो 1933 में फ्रैंकलिन रूजवेल्ट जब पहली बार सदर बने, चार बार बने, तो पहली बार सदर बने तो उनकी जो इनॉग्रेशन की स्पीच थी बड़ी ठंड थी सुनाए उस जमाने में, और वो बाहर जो था लोग फुटर रहे थे और इकोनॉमिक डिप्रेशन था, मुल्क जो था उसकी इकोनॉमिक हालत बहुत ही बुरी थी, बेरोजगारी थी, और उसमें ये जो शख्स हैं ये आते हैं और बड़ी एक इंस्पायरिंग उनकी एक तकरीर थी, छोटी तकरीर थी लेकिन इंस्पायरिंग थी. और उसका जो एक जुमला मेरे ख्याल में तारीखी बन गया जो लोग बार बार दोहराते हैं, वो ये था कि द ओनली थिंग टू फेयर इज फेयर इटसेल्फ, कि अगर तुमने खौफ खाना है तो सिर्फ इस बात से खाओ कि तुम खौफ खा रहे हो.
वी कैन एंड वी विल अचीव सच अ पीस country. And so today, in this year of war, 1945, we have learned lessons at a fearful cost, and we shall profit by them. We have learned that we cannot live alone, at peace, that our own well-being is dependent on the well-being of other nations far away.
And ek tarah se again wo unki presidency ko usne define kiya ki jab humne ab uthna hai is economic depression se. Agar koi teesri zara haliya main sochu kyunki dusri political jo unke chahne wale hain unke liye Ronald Reagan ki jo speech thi 81 ki wo badi aham thi kyunki usne define kiya unki policy ko aur uski jo khususan jo usne next statement di ki government is not the solution to our problems, government is the problem. तो एक तरह से उन्होंने एक रिपब्लिकन जो मॉडर्न रिपब्लिकनिज्म है उसको डिफाइन किया कि जी जो गवर्नमेंट होती है वो बताते खुद उस जाविये से एक 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 मसला है, वो मसलों का हल नहीं है. तो ये तीन तो मेरे ख्याल में सबसे मशहूर तकरीरें अगर हुई एक हालिया और जॉन एफ कैनेडी जो है मेरे ख्याल में वो मेयार है. लेकिन अगर हम सोचें बाइडन साहब के बारे में और जिस किस्म के मसाइल के साथ वो आ रहे हैं तो फिर मेरे जहन में दो बड़ी अहम तकरीरें आती और बड़ी तारीखी किस्म की अहम तकरीरें जब अमरीका के हालात तकरीबन वैसे थे जैसे अब है, उसी किस्म की टूट का शिकार था, उसी किस्म की दरारों का शिकार था. और उसने एक तकरीर जिसका बहुत जिक्र होता है वो है अब्राहम लिंकन की तकरीर. अब्राहम लिंकन जो आए 1865 में सेकेंड इनॉग्रल और 1861 में 1861 में पहला इनॉग्रल. तो उस वक्त जो है मुल्क जो है जंग के दहाने पे, सिविल वॉर के दहाने पे खड़ा था. तो जो उनकी पहली तकरीर थी उसमें तो उनका मैसेज ये था कि जी हमने किसी तरह यूनियन को बचाना है, हमने टूटना नहीं है क्योंकि अभी सिविल वॉर नहीं शुरू हुई थी. लेकिन मेरे ख्याल में जो अहम तकरीर थी वो उनकी दूसरी तकरीर थी 1865 में. उनका जो सेकेंड इनॉग्रल था तो आप सोचिए कि उस वक्त जंग जो थी वो जारी थी, अमरीका बजाते खुद अमरीका से जंग में मुब्तला था नॉर्थ और साउथ. उसी किस्म के मसाइल थे जिस किस्म की अभी है, लेकिन खुल्लम खुल्ला जंग थी. उन्होंने जो स्लेवरी की इमेंसिपेशन की प्रोक्लेमेशन है उस पर साइन कर दिया था. मुल्क टूटा हुआ था, मुल्क बिखरा हुआ था. बड़ी छोटी तकरीर सिर्फ 700 लफ्ज की और उसमें उन्होंने कॉल फॉर यूनिटी दी जिस किस्म की अब तवक्को की जा रही है बाइडन साहब से कि जनाब इस कौम ने मिलना है. और उसके जो मशहूर अल्फाज है वो है कि विद मैलिस टूवर्ड्स नन विद चैरिटी फॉर ऑल टू बाइंड अप द नेशंस वुंड्स कि हमने जो जो जख्म है इस कौम पे उनको हमने अब सी देना है, उनको हमने उस पर मरहम रखनी है. तो इसी किस्म की तवक्को है बाइडन से. लेकिन आखिरी अगर मुझे इजाजत दें, मेरे ख्याल में जो सबसे रेलिवेंट तकनीक और सबसे जो रेलिवेंट वक्त था अमरीकन हिस्ट्री में आज के वक्त के मुनासिबत से वो था अमरीका के जो तीसरे सदर थे थॉमस जेफरसन. थॉमस जेफरसन जब आए जाहिर है बहुत पुरानी बात है, 1801 की बात है, तो आप समझ लें कि तकरीबन अब 200 साल से ज्यादा की ये बात है, 220 साल हो गए. लेकिन उस वक्त अमरीका के हालात एक तरह से बिल्कुल ऐसे ही थे. एक इलेक्शन हुई थी और झगड़ा जो था यही इलेक्टोरल कॉलेज का पड़ गया और उसमें जो है थॉमस जेफरसन की जो तकरीर थी वो अहम इसलिए है कि उस इस तमाम चीज के इस तोड़ के बावजूद उन्होंने फिर एक तरह से मरहम रखने की कोशिश की. और उसकी जो 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 मशहूर बात है वो उन्होंने कहा कि जनाब द सेक्रेट प्रिंसिपल ऑफ मेजोरिटी रूल के मेजोरिटी रूल डेमोक्रेसी जमहूरियत भी नई नहीं था. उन्होंने कहा कि इसका सबसे बुनियादी जो मकसद है या इसका जो असूल है बुनियादी वो ये नहीं है कि जो जीत जाए जिसको ज्यादा मिल जाए वो जो मर्जी कर दे. बुनियादी इसका पर्पज और असूल ये है कि जो माइनॉरिटी है जो हार भी जाए वो भी कौम का हिस्सा है कि द मेजोरिटी मस्ट बी रीजनेबल बिकॉज माइनॉरिटी ऑल्सो हैज राइट. सो इन अ वे ये जमहूरियत का जो है उसे नहीं ये इसका बेसिक एलिमेंट है. ये बहुत सारे ममालिक दुनिया भर में हमारा अपना भी पाकिस्तान भी शायद कई बार भूल जाता है कि जमहूरियत का मतलब ये नहीं है कि जो एक वोट ज्यादा लेके आप जो मर्जी करें. जमहूरियत का मसला यह है कि जो हार भी दिया वो भी कौम का हिस्सा है, उसको भी साथ लेके चलना है. और उसमें वो जेफरसन कहते हैं कि एवरी डिफरेंस ऑफ ओपिनियन इज नॉट ए डिफरेंस ऑफ प्रिंसिपल. तो इन अ वे मुझे लगता है कि बाइडन साहब का जो जो चैलेंज है वो जेफरसन जैसा है. तो ये बहुत सारी इनॉग्रल तकरीरें हैं जो बड़ी अहम है. मेरे ख्याल में जेफरसन वाली सबसे रेलिवेंट है, जाहिर है कैनेडी वाली सबसे अहम है.
और सामिन अब अमरीकी रियासत टेक्सिस की शायद पेरिस से डॉक्टर अर्जुमन हाशमी हमारे साथ हैं. سابق ریپبلکن میئر ہیں, بہت عرصے سے ریپبلکن پارٹی سے واپس ہے. تو میں چاہوں گی کہ دو کوئی تقریر اگر آپ مجھے بتائیں جنہوں نے آپ کو بہت متاثر کیا.
ایک تو ابراہم لنکن کی تھی جس میں انہوں نے کہا تھا کہ گورنمنٹ آف دا پیپل فار دا پیپل اینڈ بائی دا پیپل, دیٹ واز ویری امپریسو. دوسری آدمی جو ایک دم سے خیال میں آتا ہے وہ جان ایف کینیڈی کی تھی,
ask not what your country can do for you, ask what you can do for your country.
اس وقت انہوں نے کہا تھا کہ ask not what your country can do for you but what you can do for your country.
یعنی یہ کہ یہ نہ پوچھیں کہ آپ کا ملک آپ کے لیے کیا کر سکتا ہے بلکہ یہ کہ آپ اپنے ملک کے لیے کیا کر سکتے ہیں.
کیا کر سکتے ہیں, یہ ایک ایسی تقریر تھی جو کہ میرے خیال سے بہتر آدمی ریپبلکن ہو یا ڈیموکریٹ ہو, بڑی ہی زبردست بات کہی گئی تھی اور یہ میرے خیال سے ہسٹری میں ہر ایک اس تقریر کو ڈیفینیٹلی کوٹ کرتا ہے اور یاد کرتا ہے. ایک اور تقریر ایکچولی اب آپ کہہ رہی ہیں تو مجھے ایک اور یاد آتی ہے, جب پریزیڈنٹ ریگن آئے تھے تو اس وقت پریزیڈنٹ ریگن نے یہ کہا تھا کہ حکومت جو ہے آپ کی سب پرابلمس کا سولوشن نہیں ہے, کبھی کبھار حکومت ہی پرابلم ہوتی ہے. اس کے فوراً بعد پریزیڈنٹ کلنٹن آئے تھے اور انہوں نے بالکل اس کے ڈفرینٹ ایک بات کہی تھی کہ حکومت پرابلم نہیں ہے اور نہ حکومت پرابلمس کا سولوشن ہے, پرابلمس کا سولوشن ہم سب امریکن لوگ ہیں جن کو کہ اپنی پرابلمس کے خود سولوشن نکالنے ہیں. اس کا انگلش ٹرانسلیشن جو تھا جہاں تک مجھے انگلش کا جو ہے وہ زیادہ بہتر یاد تھا, جس میں کہا تھا کہ دا گورنمنٹ از ناٹ دا پرابلم, گورنمنٹ از ناٹ دا سولوشن, دا امیریکن پیپل آر دا سولوشن.
تو سامعین اب پروفیسر حسن عسکری رضوی صاحب ہمارے ساتھ ہیں. ڈاکٹر صاحب اس وقت تو پاکستان میں لیکن ایک طویل عرصہ انہوں نے پڑھنے میں بھی اور پھر تدریس میں بھی مختلف یونیورسٹیوں میں یا امریکہ میں گزارا ہے. ڈاکٹر صاحب آپ بتائیے مجھے کہ جو امریکہ میں انوگریشن کے موقع پہ تقریریں کرتے ہیں صدور, ایک طرح سے ان کی شخصیت کا مظہر بھی ہوتی ہے اور ان کی پالیسی کا بھی, کون سی تقریر ہے جس نے آپ کو متاثر کیا اور آپ کو یاد رہی؟
دیکھیے آپ نے درست فرمایا کہ جو تقاریر ہوتی ہیں وہ حالات جو بھی اس وقت ہوتے ہیں انوگریشن پہ اور اس کے علاوہ جو پریزیڈنٹ کی اپنی پرسنالٹی ہوتی ہے, دونوں چیزیں ہمیں ریفلیکٹ ہوتی ہیں. دیکھیے جن تقریروں نے ہسٹوریکلی اسپیکنگ امپیکٹ کریٹ کیا ہے وہ تو ایک ابتدائی دور کی تقاریر ہیں جس میں مونارکیکل سسٹم جو کہ بریٹن کے انڈر تھا اس کو جگہ ریپبلکن سسٹم کی بات جو ہے آپ کو انیشیل یعنی جارج واشنگٹن یا اس کے بعد کے جو ریکارڈ ہیں اس میں ہمیں ملتی ہے. لیکن جب ہم ماڈرن جدید دور میں آتے ہیں تو جو یہاں نمایاں جو ایک تقریر ہمیں نظر آتی ہے وہ پریزیڈنٹ کینیڈی کی تھی 1962 میں, جس پہ بہت زیادہ انفیوزم تھا کیونکہ انہیں ریلیٹیولی ینگ پریزیڈنٹ تصور کیا جاتا تھا. ان کی تقریر میں بھی وہی جوش ولولہ جو لوگ ایکسپیکٹ کرتے تھے وہ تھا, تو اس کا ایک امپیکٹ ہمیں نظر آتا ہے. تو یہ ایک بڑا اہم فکرہ تھا کہ آپ یہ نہ کہیں کہ ملک نے آپ کے لیے کیا کیا بلکہ آپ بتائیں کہ آپ ملک کے لیے کیا کر سکتے ہیں, یہ بڑا پاپولر فکرہ تھا. پھر بعد میں جو ہے کینیڈی جب برلن گئے, برلن وال کے قریب جا کے انہوں نے جرمنی میں کہا کہ میں بھی برلنر ہوں, تو اس پہ بڑا جوش جو ہے ہمیں برلن کے اندر جرمن کی طرف سے نظر آئے. اس بن آئن برلنر انہوں نے یہ بات جرمن میں کہی تھی. جدید دور میں آپ کو پریزیڈنٹ نکسن کا دور نظر آتا ہے, اگرچہ وہ مشکل حالات میں استعفیٰ دینا پڑا لیکن جب وہ پہلی دفعہ پریزیڈنٹ ہوتے ہیں تو وہ ایک کنزرویٹو ہونے کے باوجود بھی نئے راستے ڈھونڈنے کی بات کرتے ہیں. اور پھر 1971 میں چین سے تعلقات کا ایک سلسلہ شروع ہوتا ہے, 72 میں وہ پھر جاتے ہیں چین کے دورے پر. اور اس کے بعد اگر اوباما کے دور میں آئیں تو اوباما کے ہاں پہلی دفعہ ایک افرو امریکن بیک گراؤنڈ کے پریزیڈنٹ آیا, تو وہ انکلوزیزم بھی ہمیں کافی نظر آیا جس میں انہوں نے سوشل جسٹس اکویلٹی کے پرنسپل کو جو ہے وہ ایمفسائز کیا. لہذا ان کا جو پہلا انوگریشن ہے وہ بھی کافی یاد رکھا جاتا ہے.
Our journey is not complete until we find a better way to welcome the striving, hopeful immigrants who still see America as a land of opportunity. Until bright young students and engineers are enlisted in our workforce rather than expelled from our country.
اس زمانے میں کنٹروورسی موجود تھی امیگریشن پہ, तो उन्होंने इमिग्रेशन पे काफी अकोमोडेटिंग जो है कमेंट्स किए थे अमेरिका के लीगल फ्रेमवर्क के अंदर रहते हुए जो ह्यूमन प्रॉब्लम पैदा होती हैं उन प्रॉब्लम्स को लॉ के फ्रेमवर्क में एड्रेस किया जाएगा।
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप, जो गूगल प्ले और ऐप स्टोर पर दस्तियाब है।
और सामीन, अब डेलावेयर से हमारे साथ हैं डॉक्टर अब्दुल मुक्तदिर खान, आपकी जाने पहचाने एनालिस्ट हैं, स्कॉलर हैं और तारीख में बहुत दिलचस्पी रखते हैं, अमरीकी तारीख में खास तौर से। तो कौन सी शख्सियत है जिनकी इनॉग्रल जो तकरीर थी वो आपको बहुत यानी यादगार आप समझते हो? उसे
देखिए, मैं जो अमेरिका के तीसरे प्रेसिडेंट है थॉमस जेफरसन, मैं उनका बहुत बड़ा फैन हूँ और मुझे उनकी तकरीर भी पसंद है, उनका दौर भी पसंद है और मेरी नज़र में वो अमेरिका के फाउंडिंग फादर्स में शायद सबसे अव्वल है। और मैं थोड़ी बहुत संजीदगी और थोड़ी बहुत मजाही तौर पर ये भी कहता हूँ कि थॉमस जेफरसन अमेरिका के पहले मुस्लिम प्रेसिडेंट थे, इसलिए कि थॉमस जेफरसन के पास खुद एक कुरान की कॉपी थी, उन्होंने कुरान खरीद के लेकर आई थी। एक बार उनकी लाइब्रेरी जल गई तो दोबारा फिर उन्होंने कुरान को खरीदी थी। उन्होंने 1865 में कुरान खरीदी थी लॉ पढ़ते वक्त। वो समझना चाहते थे कि कुरान का इंटरनेशनल लीगल सिस्टम्स पर क्या असर है और कुरान से शरिया कैसा ड्रॉ होता है और दूसरे जैसा कि ब्रिटिश यूरोपियन लीगल सिस्टम्स पे क्या असर था इस्लाम, और उन्हीं की कुरान की को लेकर जो अमेरिका के पहले कांग्रेसमैन थे कीथ एलिसन, जब उन्होंने कसम ली थी अपनी स्वेरिंग इन सेरेमनी में तो उन्होंने थॉमस जेफरसन की कुरान का इस्तेमाल किया था। 1805 में उनके सेकेंड टर्म में ट्यूनिशिया के एम्बेसडर से उनकी मुलाकात हो रही थी व्हाइट हाउस में, और जब उनको पता चला कि ट्यूनिशियन एम्बेसडर जो है रमजान का महीना था तो वो रोजे से थे, तो उन्होंने उनको इफ्तार पे बुला लिया। इस तरह से 1805 में पहली बार व्हाइट हाउस में इफ्तार का इंतजाम किया गया, वो इफ्तार थॉमस जेफरसन होस्ट कर रहे थे। तो मैं जो अभी आपके फोन आने के बाद मैं जब पढ़ रहा था तो मैं कई दूसरे फाउंडिंग फादर्स की राइटिंग्स पढ़ रहा था थॉमस जेफरसन की पहली इनॉग्रल स्पीच के ताल्लुक से। तो एरन बर जो वाइस प्रेसिडेंट थे उन्होंने लिखा कि बहुत अच्छी तरीके से इनॉग्रेशन हो गया बगैर किसी रायट। तो बड़ी दिलचस्प बात है कि 1800 का जो इलेक्शन है उसको अमेरिका का सेकंड रेवोल्यूशन कहते हैं बाज वक्त। उस जमाने में जो मुख्तलिफ पार्टीज थी, फेडरलिस्ट एक थे जो चाहते थे कि एक बहुत ही मजबूत सेंट्रल गवर्नमेंट हो, और थॉमस जेफरसन सेंट्रल गवर्नमेंट के खिलाफ थे, वो चाहते थे कि पावर को डिवॉल्व करके स्टेट्स में जाना चाहिए और यूनाइट करने की कोशिश की। मुझे लगता है कि अगर जो बाइडन 21 जनवरी को थॉमस जेफरसन की पहले इनॉग्रल एड्रेस दे दें तो बिल्कुल बिफिटिंग होगा। मतलब दैट इज एग्जैक्टली व्हाट अमेरिका नीड्स टुडे। थॉमस जेफरसन का जो पहले इनॉग्रेशन की एड्रेस थी वो बिल्कुल उसी तरह का सियासी माहौल है, उसी तरह के मसाइल हैं। मुझे लगता है कि इट डिड हैव ए हीलिंग इफेक्ट मुल्क पर।
इलिनॉय के शहर शिकागो से हमारे साथ तलत रशीद साहब हैं, इनका ताल्लुक रिपब्लिकन पार्टी से है। और तलत साहब बहुत शुक्रिया प्रोग्राम में आने के लिए। मैं ये आज पूछना चाहूंगी आपसे, 20 तारीख को इनॉग्रेशन है, आपको हिस्ट्री में या रिसेंट पास्ट में कौन सी ऐसी तकरीर है जिसने आपको बहुत मुतासर किया है?
हाँ जी, प्रेसिडेंट ट्रंप की जो स्पीच थी उनकी, चूंकि वो ऐसे प्रेसिडेंट थे जो जिनको ना रिपब्लिकन पसंद करते थे ना डेमोक्रेट पसंद करते थे, उन्होंने अमेरिका फर्स्ट का नारा लगाया था। उन्होंने कहा था कि मैं चाहता हूँ कि अमेरिका की दुनिया में इज्जत हो।
वी विल सीक फ्रेंडशिप एंड गुडविल विद द नेशंस ऑफ द वर्ल्ड, बट वी डू सो विद द अंडरस्टैंडिंग that it is the right of all nations to put their own interests first. We do not seek to impose our way of life on anyone, but rather to let it shine as an example. We will shine for everyone to follow.
انہوں نے کہا کہ میں غریب عوام کے لیے کام کروں گا, اور واقعی انہوں نے کہا میں انمپلائمنٹ کم کروں گا, میں یہ کوشش کروں گا کہ ہمارے ملک کے لوگ ترقی کریں, ہماری انڈسٹری ترقی کرے. انہوں نے کر کے دکھایا. ان کی اسپیچ جو ہے وہ کافی مؤثر ہوئی, اور انہوں نے جو باتیں کہی ان کو پورا کر کے دکھایا. انہوں نے امیگریشن کا کہا, میکسیکو کی وال بارڈر پہ تھی امیگریشن کی, انہوں نے کہا میں بلڈ کروں گا, انہوں نے کی ابھی بھی بن رہی ہے وہ. انہوں نے یہ کہا کہ میں چائنا کو مناپلی چائنا کی ختم کروں گا تاکہ ہماری جو اپنی کمپنیز ہیں امیرکن کمپنیز ہیں وہ فلورش کریں, اور واقعی انہوں نے ٹیکس بریک دی, انہوں نے ای پی اے رولس کو کم کیا جو انہوں نے اپنی اسپیچز میں کہا تھا. انہوں نے اس ملک کے لیے جو بھی کام کیا, آئی ڈونٹ تھنک کسی ایسی پریزیڈنٹ نے کیا ہوگا, اکانومی کے لحاظ سے, مائنورٹی کے لحاظ سے, جتنے بھی جو بلیک کمیونٹی کے لوگ تھے ان کو سب سے زیادہ جابس انہوں نے دلوائی, بلکہ اپنے کیبنٹ کے ممبر میں بھی انہوں نے پہلی دفعہ کسی بلیک کو رکھا. تو یہ ساری چیزیں جو ہیں یہ ٹرمپ کی فیور میں جاتی ہیں. اور مجھے چونکہ میں ٹرمپ سے ملا بھی ہوں دو تین دفعہ شروع میں جب وہ پریزیڈنٹ نہیں تھے, جو میری کافی ملاقاتیں وغیرہ ہوئی, اور وہ بڑے معتدل اور اسٹرانگ لیڈر نظر آتے تھے کیونکہ بزنس مین تھے وہ. ایک پولیٹیکل ارینا سے ہٹ کر جارج بش جو سینئر ہیں, جب وہ پریزیڈنٹ تھے تو ان کی اسپیچ کافی اچھی تھی, انہوں نے لوگوں کو موٹیویٹ کیا. اس وقت بڑے ایشو ڈرگس کے تھے, بجٹ بیلنس نہیں تھا, تو انہوں نے اس پہ زور دیا. پھر مین انہوں نے کہا کہ ہمیں جو ہے مل کے کام کرنا ہے دونوں پارٹیوں کو, کیونکہ اسی میں اس ملک کی بہتری ہے, ہمیں جو ہے ڈیموکریسی ملی ہے اور ہمیں اس کو آگے لے کے جانا ہے, ہمیں پوری دنیا میں امن قائم کرنا ہے, اور ہم نے اپنی جو نئی جنریشن ہے اس کے لیے کام کرنا ہے. بل کلنٹن جو ہیں ان کی بہت اچھی اسپیچ تھی.
پراسپیرٹی اینڈ پاور, یس دے آر امپورٹنٹ اینڈ وی مسٹ مینٹین دیم, بٹ لیٹ اس نیور فرگیٹ دا گریٹسٹ پروگرس وی ہیو میڈ اینڈ دا گریٹسٹ پروگرس وی ہیو یٹ ٹو میک is in the human heart.
یگ پریزیڈنٹ تھے, اور انہوں نے اپنی پاکستانی کمیونٹی کے لیے بہت اچھا کہا, بلکہ انہوں نے پاکستانی یہاں پہ شکاگو کے رشید چوہری صاحب ہیں ان کا بھی ذکر کیا کہ انہوں نے میری بڑی مدد کی ہے, اور میں چاہتا ہوں کہ پاکستان کے لیے اور دوسرے ممالک کے لیے بھی اچھی طرح سے کام کروں. میں اس پہ زور دیا کہ میں بجٹ جو ہے اس کو بھی بیلنس کروں گا, اور یہ کہ جو اس ملک کو اسٹرانگ کروں گا.
اور سامین, اب ہمارے ساتھ ڈاکٹر معظم صدیقی ہیں. ڈاکٹر صاحب کے لیے کہنا چاہیے کہ وائس آف امریکہ کے خود اپنے ہیں یہ, کیونکہ یہ ساؤتھ ایشیا ڈویژن کے سربراہ رہ چکے ہیں. اس کے علاوہ ایک ممتاز اسکالر ہیں, رائٹر ہیں, اور بہت ساری ادبی سرگرمیوں میں شامل ہیں یہاں واشنگٹن کی. تو ڈاکٹر صاحب بہت شکریہ پروگرام میں آنے کا, اور کچھ بتائیے تھوڑا سا مختصرا. میں جاننا چاہوں گی کہ آپ تو پکے یعنی واشنگٹن کے رہنے والے ہیں, تو آپ تو نے کبھی روبرو سنی کوئی تقریر انوگریل میں؟
دو تقریریں رونلڈ ریگن اور جان کینیڈی اور فرینکلن روزویلٹ. فرینکلن روزویلٹ کا جو خطبہ صدارت تھا بہت ہی شاندار, جیسا کہ آپ جانتی ہیں جان کینیڈی جو ہے دنیا کے اپنے زمانے میں دنیا کے مقبول ترین تھے, اور ان کی مقبولیت کی ایک وجہ تو یہ تھی کہ ان کی بہت ہی دیدہ زیب شخصیت اور ان کی جو صلاحیت تھی بولنے کی اور تقریر کرنے کی, کہ وہ امریکہ کے سب سے کم عمر ترین صدور میں ان کا شمار ہوتا ہے. ریگن جب صدر بنے تو اس وقت یہ حال تھا, امریکہ ایک بہت سخت بحران سے گزر رہا تھا, اور ریگن نے ایک تو ان کی اپنی شخصیت کی جاذبیت اور ان کا جو خطیبانہ انداز تھا, جو جس طرح پرسر وہ تقریریں کرتے تھے, ان چیزوں نے میرے خیال میں ریگن کو بھی ہم کہہ سکتے ہیں کہ وہ اپنے زمانے کے مقبول ترین لیڈر رہے. رونلڈ ریگن کی طرف آتا ہوں. और रोनल्ड रेगन जो है अमेरिका के 40वें सदर थे और उनकी जो तकरीर थी वो 2452 अल्फाज थे उस तकरीर में, और उसमें जो उन्होंने आगाज किया अपने इफ्तिताही खुतबे का वो ये था कि जो अमरीकी जमहूरियत और अमरीकी हुकूमत का जो की जो रिवायत रही है वो है इंतकाल इख्तदार की जो रिवायत है वो पुरअम तरीके से जब से अमरीका कायम हुआ है उस वक्त से सदर रेगन के जमाने तक बल्कि बराक ओबामा के दौरे सदारत के अख्तिताम तक ये सिलसिला जारी रहा। और सदर रेगन ने कहा था कि ये तो हम लोगों के लिए अमरीकियों के लिए एक मामूल की चीज है लेकिन ये इतना अजीम अमल है कि इसकी मिसाल आपको दुनिया के किसी और मुल्क की तारीख में नहीं मिलती कि इंतकाल इख्तदार इतने पुरम तरीके से 180 साल से ज्यादा से मुसलसल हर नए सदर के इख्तदार संभालने के वक्त अमल में आता है और उसके बाद जो कुछ भी हुआ मौजूदा हालात में बदकिस्मती से अभी जो नए सदर अपना इफ्तिताह सदारत का करेंगे और जिसकी तकरीब अब आ रही है 20 जनवरी को, तो जो आउटगोइंग सदर हैं वो उस मौके पे मौजूद नहीं होंगे।
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए।
और सामिन, हम न्यूयॉर्क से जहांगीर खटक साहब हमारे साथ हैं, आपके जाने पहचाने एनालिस्ट हैं, न्यूयॉर्क के एक यूनिवर्सिटी में पढ़ाते हैं, तारीख में बहुत दिलचस्पी है इनकी। शुक्रिया जहांगीर खटक साहब प्रोग्राम में आने के लिए। कुछ बताइए हमें कि आप तो एक अरसे से हैं यहाँ अमेरिका में, तो कौन सी तकरीरें आपने सुनी होंगी रेडियो टेलीविजन पे, या मुझे मालूम नहीं कि बराह रास्त कभी देखी या नहीं?
तो ऐसी कई तकरीरें हैं लेकिन हालिया दौर में जो हमने कम अज कम जो मैंने एक तकरीर जो सुनी थी वो बिल क्लिंटन की थी 1997 में, और जब उन्होंने अपनी फर्स्ट इनाग्रेशन, क्लिंटन की सेकंड इनाग्रेशन थी वो, जब दोबारा अपने दूसरी टर्म के हलफरदारी के बाद उन्होंने जो तकरीर की थी उसमें उन्होंने कुछ अल्फाज कहे थे और वो बुनियादी तौर पर एक और तारीखी जुमले का जवाब था। तो जो तारीखी अल्फाज जो 1981 में रोनल्ड रेगन ने अपनी पहली इनाग्रेशन में कहे थे, उन्होंने कहा था कि हुकूमत हमारे मसाइल का हल नहीं बल्कि हुकूमत बजाते खुद एक मसला है। इस तकरीर में ये जुमला बहुत अरसे तक हमेशा हेडलाइंस में रहा, इस पर बड़ी बहस भी हुई अमरीका में, और उसके बाद फिर 16 साल बाद जब बिल क्लिंटन ने अपने ओहदे का हल्फ उठाया तो उन्होंने अपनी तकरीर में इस तारीखी जुमले का जवाब उन्होंने फिर दिया। और उनका बिल क्लिंटन का ये कहना था कि हम जो है आज तारीखी तौर पर ये ऐलान करते हैं कि हुकूमत मसला नहीं है और ना ही हुकूमत कोई हल है बल्कि हम अमरीकी अवाम हल है, यानी मसाइल का हल ना हुकूमत है और ना मसला है हुकूमत, बल्कि तमाम मसाइल का हल अमरीकी अवाम के हाथ में वो करेंगे। बहुत बड़ा जुमला था। फिर बहुत सारे जुमले हैं, हर तकरीर में कोई ना कोई एक बहुत ताकतवर जुमला होता है जो उस तारीख का बल्कि हमेशा के लिए वो अमर हो जाता है वो जुमला।
और अब हमारे साथ न्यूयॉर्क से मिसबा जलाल है, बहुत गहरा ताल्लुक है इनका एक ऐसी चीज से, उस मसले से नहीं बल्कि मसले के हल से, यानी कोविड 19 के लिए जो वैक्सीन तैयार की जा रही है। मिसबा जलाल भी उन लोगों में शामिल है जो काम कर रहे हैं इस शोबे में और ये क्लिनिकल रिसर्चर हैं न्यूयॉर्क में। आप मुझे बताइए कोई ऐसी तकरीर जो आपको याद है और आपको बहुत अच्छी लगी।
जो पहले मैंने जितनी भी इनॉग्रेशन स्पीच सुनी है, एक्चुअली इतनी इंट तो नहीं है तो इसमें उससे पहले की इतनी ज्यादा याद नहीं है, लेकिन जो मैंने अपनी अर्ली टर्म के कॉलेज डेज के अंदर ओबामा जी जो कि हमारे यूएस के अंदर दो दफा इलेक्ट हो चुके हैं, जो उनकी सबसे पहली स्पीच थी 2009 के अंदर, उससे उनकी लीडरशिप ओपिनियन और जो स्किल्स थे वो शो हो रहे थे कि अगर आप ये कहें कि वो एक मिडिल क्लास के पॉइंट ऑफ व्यू से बात कर रहे थे तो उस तरह उनकी स्पीच मुझे बहुत ज्यादा इम्प्रेसिव लगी थी, क्योंकि उस वक्त भी अमेरिका एक किस्म के ग्रेट डिप्रेशन से और इकोनॉमिकली क्राइसिस से, और अगर आप वर्ल्ड के पॉइंट ऑफ व्यू से देखें तो उनके कोई वर्ल्ड के रिलेशनशिप भी اتنے اچھے نہیں تھے امریکہ کے ساتھ. جس طرح انہوں نے اپنی اسپیچ کھولی باراک اوباما نے, انہوں نے سب سے پہلے اکنامک کرائسس جو امریکہ کے اندر چل رہے تھے اس کو اکنالج کیا. ان کو پتا تھا کہ جو ان کے اپ کمنگ ایئرز آ رہے ہیں وہ ایزی نہیں ہوں گے ان کی پریزیڈنسی کے اندر, تو انہوں نے اس چیلنج کو ایکسیپٹ کیا اور کہا کہ ہم لوگ اس کو ایز اے نیشن ایک ساتھ لے کے چلیں گے اور پھر اپنے حالات سدھارنے کی کوشش کریں گے. اور ایک اور چیز جو کہ ایز اے مسلم بہت زیادہ امپورٹنٹ ہے کہ انہوں نے اس چیز کو اکنالج کیا کہ جو اس وقت گلف کے اندر اور مڈل ایسٹ کے اندر کرائسس چل رہے ہیں, ایز اے سپر پاور یا جو بھی امریکہ کا اس وقت ایک رول ہے پوری دنیا کے اندر, ہم اس کو اور جو مسلم لیڈرز ہیں ان کو ساتھ لے کے ان حالات کو کیسے بہتر بنا سکتے ہیں. انہوں نے جب اکنامک کرائسس کی بات کی تھی, اینڈ آئی واز ویری امپریسڈ بائی ون آف ہز لائن, کہ انہوں نے بولا تھا کہ بہت زیادہ لوگوں نے گھر لاسٹ کر چکے ہیں, جاب لاسٹ کر چکے ہیں, لیکن اس وقت ہمیں وہ سب پرابلمس کو ڈسٹ آف کر کے اسٹرانگ ہو کے ایک ایز اے جسے ٹیم ورک بولتے ہیں نا, اس طرح ہمیں اس نیشن کو دوبارہ سے اسٹرانگ کرنا ہے, ہمیں امریکہ کو ری میک کرنا ہے اور ہمیں امریکہ کے اندر پہلے سے زیادہ حالات بہتر کرنے ہیں.
And we must be a source of hope to the poor, the sick, the marginalized, the victims of prejudice, not out of mere charity, but because peace in our time requires the constant advance of those principles that our common creed describes: tolerance and opportunity, human dignity and justice.
Unka jo main point mostly ye tha ke jo middle class, especially working class hai, اس کو ہم کس طرح بینیفٹ کر سکتے ہیں, ان کے لیے ہم ہیلتھ کیئر کس طرح یونیورسل بنا سکتے ہیں, اس کے لیے چیف کیسے کر سکتے ہیں کہ ایوری بڈی ہیو ایکسس ٹو.
مجھے بڑی اچھی لگی مصباح ایک بات, کیونکہ ہر آدمی نا اپنے پیشن کے لحاظ سے ہر چیز کو سنتا اور سیکھتا ہے, تو کیونکہ ہیلتھ کیئر آپ کا پیشن ہے تو آپ کو آپ نے تقریر میں بھی جو چیز آپ کو اچھی لگی وہ وہی تھی.
یہ وائس آف امریکہ واشنگٹن ہے
اور سامعین اب ہمارے ساتھ ایک بہت ہی دلچسپ میں کہوں گی شخصیت ہے, محمد فاروق احمدانی صاحب بزنس مین ہے اور ان کا تعلق بنیادی طور پر کراچی سے ہے لیکن اب یہ ریاست جارجیا کے شہر اٹلانٹا میں ہے. تو ان کی زندگی کی کہانی جو ہے آج کے پروگرام میں میں کہوں گی کہ جو ہم تقریروں کی بات کر رہے ہیں نا بڑی جڑی ہوئی ہے سیاست سے امریکی. تو فاروق صاحب خوش آمدید پروگرام میں, اور کون سی تقریر ہے جو آپ کو سب سے زیادہ پسند ہے پہلے تو آپ یہ بتائیے.
تھوڑا سا میں تعارف کرا دوں کہ بیک گراؤنڈ ہمارا امریکہ میں اس طرح سے ہوگا کہ میرے والد صاحب امریکہ آ گئے تھے 50 میں, ہم لوگ انٹروڈیوس ہو گئے تھے امریکہ سے, تو اس کی وجہ سے جب آئیزناور صاحب کی وزٹ ہوئی پریزیڈنٹ آئیزناور کی تو میں 9-10 سال کا تھا, 1959 کی. تو جب آئیزناور صاحب آئے تو ظاہر بات ہے میرے والد صاحب وہاں پہ ہی واز اے پرومیننٹ انڈسٹریلسٹ, تو ہمیں تھوڑا سا پریولیج یہ تھا کہ ہمیں ایکسیس مل گیا تھا ان کا جب ارائیول ہوئی تھی آئیزناور کی. ایئرپورٹ پہ بھی وہ ویلکم میں بھی دوسرے اوکیزن بھی تھے کافی, دو تین ایونٹس ہوئے تھے کراچی محسن, یہ December 59 کی بات ہے. اور میں اسی وقت سے جب 1959 میں بچپن میں ہوتا نا انسان کی جب ہزاروں لوگ لاکھوں لوگ ان کو دیکھنے آئے تھے, تو اس میں مجھے بچپن میں یہ امپریشن ہوا کہ بھائی یہ بندہ کون ہے جس کو اتنے سارے لوگ ملنے آئے ہیں. میں نے کہا نہیں مجھے اب اس کے ملک جانا چاہیے. جب بات ہوئی تو تھوڑی سی مسافہ وغیرہ کہ تھا پھول وغیرہ دینا لینا, کسی نے پوچھا میرے کو بھائی آپ کیا پیغام دینا چاہتے ہیں, تو میں نے کہا ان کو کہو کہ بھائی مجھے امریکہ لے جاؤ. جب ہمیں یہ نہیں پتا تھا کہ یو ایس اے کیا ہے اور امریکہ کیا ہے,
اچھا
تو میں نے کہا کہ بھائی مجھے ان کو بولو کہ مجھے لے جائے امریکہ. تو وہ مسکرانے لگے امریکن تھے وہ, تو کہنا کہ میں ان کو بتاتا ہوں, تو وہ مسکرائے اور بولا اس کو بولو اپنی پارٹی کو جوائن کر لے پاؤ. تو میں سمجھا کہ یہ ریپبلکن پارٹی کی بات کر رہا ہے, اور وہ کہہ رہے تھے کہ ہماری پارٹی جو واپس آئے گی نا یہ جو ٹریول کی پارٹی آئی ہے. اب میں نے یہ ریئلائز کیا کہ وہ اس وقت کی یہ بات ہو رہی تھی, وہ بات نہیں ہو رہی تھی ریپبلکن پارٹی. یہاں پہ جب میں امیگریشن میں نے لیا تو میں نے تو فوراً ریپبلکن پارٹی جوائن کی, اور میرے والد صاحب ایک شیور لے لائے تھے امریکہ سے, تو یہاں پہ میں نے شیور لے لیا کہ وہی والد صاحب کا فیلٹ ہیٹ پہنا تھا انہوں نے اوور کوٹ, تو وہ آپ نے دیکھا ہوگا میری تصویر ہے کہ میں ہیٹ بھی پہنتا ہوں اور جنا جیٹ بھی پہنتا ہوں. جنا جیٹ میں اس لیے پہنتا ہوں کہ میری کنٹری کو میں ریپرزینٹ کرتا ہوں, اور ایک گرین جیب میں کوٹ کے جیب میں گرین رنگ کا میں رومال رکھتا ہوں جو میری کنٹری پاکستان کو ریپرزینٹ کرتا ہے.
تو آپ 59 میں یعنی صدر آئزن ہاور کے دورے میں جب آپ نے ریپبلکن, ایک چھوٹے سے بچے تھے آپ اور ریپبلکن بنے, تو اب تک آپ اس پارٹی سے وابستہ ہیں.
تو میں نے بلو رنگ کا نیکر پہنا ہوا تھا اپنے اسکول کا, میرے ہاتھ میں ری لائک آئک. تو جب آئزن ہاور الیکشن لڑے تھے 53 میں, تو بینر تھا ری لائک آئک, آئزن ہاور کو آئک کہتے تھے. اس کی سگنیفیکنس اس لیے تھی کہ جنرل آئزن ہاور تھی, تو ان کو سپریم کمانڈو بنایا, کمانڈر بنایا گیا ناٹو کا. تو آئزن ہاور کو ڈر کیا لگ رہا تھا کہ بھائی میں الیکشن میں لڑوں گا تو الیکشن ہار جاؤں گا, اس لیے کہ چرچل صاحب جب پرائم منسٹر تھے وہ الیکشن ہار گئے تھے جنگ عظیم جیتنے کے بعد بھی. تو پھر انہوں نے الیکشن لڑا, ان کی بہت بڑی کیمپین تھی جس میں ری لائک آئک ایک بہت بہت اہمیت تھی اس کی. جب ان کو انہوں نے تقریر کی تھی تو ایک بڑی سالس کی تقریر کی تھی جو پہلی انوگریشن اسپیچ تھی, اس میں کہ آپ کو یہ یاد ہوگا کہ دو ایٹم بم امریکہ نے استعمال کیے تھے جاپان کے خلاف. تو انہوں نے یہ خاص طور پہ یہ کہا کہ بھائی ایٹم جو ہے وہ یوز ہونا چاہیے پروگریس آف ہیومینٹی کے لیے اور ڈیولپمنٹ کے لیے, نہ کہ وہ جنگ میں استعمال ہو. اہم بات یہ تھی کہ انہوں نے استعمال کیا تھا, اور انہوں نے یہ بتایا کہ بھائی یہ جو ایٹم جو ہے استعمال ہونا چاہیے انسانیت کی بہبود کے لیے.
سامین, اب لاہور سے ڈاکٹر میری حسن صاحب ہمارے ساتھ ہیں, جانے پہچانے آپ سب کے انسانی حقوق میں پاکستان میں, شاید ان سے بڑا کوئی اور نام ہو, اور اس کے ساتھ ہی تاریخ میں اور تعلیم میں ان کی دلچسپی آپ سب کو معلوم ہے. ڈاکٹر صاحب آپ سے میں پوچھوں گی کہ امریکہ میں جو مختلف صدور آتے رہے اور جو انوگریل سپیچز ہوئیں, تاریخ میں آپ کی دلچسپی ہے, کوئی تقریر جو آپ کے لیے یادگار ہو اور آپ کو بہت پسند آئی ہو؟
یا جو فنکشن ہوتا ہے ٹیک اوور کا پریزیڈنٹ کے طور پہ, وہ سب سے خاص میرے خیال کے مطابق جو میرے ذہن میں ہے, وہ صدر کینیڈی کی اسیسینیشن کے بعد جب صدر جانسن جو وائس پریزیڈنٹ تھے وہ صدر بنے, تو ان کا جو ٹیک اوور تھا, وہ جہاز میں کہیں سفر کر رہے تھے, جہاز میں ان سے کسی نے جا کے انہیں مخاطب کیا, جب مسٹر پریزیڈنٹ کہہ کے, تو ان کو محسوس ہوا کہ کچھ ہو گیا. ان کی اطلاع تو پہلے ہی تھی کہ حملہ ہوا ہے کینیڈی صاحب پہ, تو جب ان کو مسٹر پریزیڈنٹ کہہ کے مخاطب کیا تو انہیں پتہ لگ گیا کہ صدر جو ہے ان کا انتقال ہو گیا. تو میرا خیال یہ ہے کہ حالیہ دنوں میں جو کچھ ہوتے رہے ہیں امریکہ کو, کیونکہ ساری دنیا میں جمہوریت کا بانی اور جمہوریت کا گھر اور استاد سمجھا جاتا ہے, اس میں جو کچھ ہوتا رہا وہ بہت عجیب و غریب چیز تھی. میرا خیال ہے اس پہ بہت زیادہ زور دیا جائے گا, اور جو پریزیڈنٹ الیکٹ ہیں جب حلف اٹھائیں گے تو وہ اس بات پہ حالات کو ٹھیک کرنے کے اس کو زیادہ توجہ دیں گے. ہم بچوں کو تاریخ میں پڑھاتے ہیں, اس میں ابراہم لنکن کی تقریر اور سول وار کے بعد جو حالات ہوئے تھے اس میں جو صدر آئے اور جو یونائٹ کیا گیا, پہلی دفعہ میرا خیال ہے امریکہ کے الیکشن چیلنج کیا گیا ہے.
اور سامعین, اب نئی دہلی سے ہمارے ساتھ ڈاکٹر جان دیال ہیں جو کہ انسانی حقوق کے ایک انتہائی ممتاز رہنما ہیں اور اقوام متحدہ میں نمائندگی کرتے رہے ہیں مذہبی اقلیتوں کی.
حالات میں سب سے امپورٹنٹ اسپیچ کسی بھی امریکن پریزیڈنٹ کی لگتی ہے, تو جو ان کا فاؤنڈر پریزیڈنٹ ہے جارج واشنگٹن, ان کی جو سیکنڈ اسپیچ ہے, کیونکہ پہلی اسپیچ تو بڑے بیوروکریٹک تھے اور جو بہت ہی چھوٹی تھی, میرا خیال ہے 140 سبھی سے کم شبدوں میں تھی, اس میں جس میں انگریزی میں پڑھتا ہوں اس کا بہت ہی امپورٹنٹ ایک ہی فریز ہے, If I shall be found during my administration of the government, I have in any instance violated willingly or knowingly the injunction thereof, I may, besides incurring constitutional punishment, be subject. अगर मैंने अपनी शपथ में जो मैंने कहा था ये निचोड़ है और मेरा ख्याल है आज के किसी भी सदर रियासत किसी भी प्रधानमंत्री के लिए ये बहुत एक इम्पोर्टेंट जुमला बन जाता है. तर्जुमा ये है कि मैंने जो इस ओहदे को लेते हुए कसम खाई थी एक ओथ ली थी कि मैं कानून के प्रति वफादार रहूंगा, मैं कॉन्स्टिट्यूशन के प्रति वफादार रहूंगा, मैं लोगों के हित को ध्यान में रखूंगा, कानून सबसे बड़ा ये मान के चलूंगा वगैरह वगैरह. अगर मैंने उसको किसी भी हालात में किसी भी तरीके से किसी भी दर्जे से तोड़ा है तो मैं जो भी कानून के अंतर्गत कॉन्स्टिट्यूशन के अंतर्गत मेरे को कसूरवार मान के सजा मिलती है उसका तो मैं बायस रहूंगा ही. मगर आप लोगों के सामने मेरे जो लोग हैं अजूम है मेरे देशवासी हैं वो जो मेरे को कहेंगे गाली देंगे चाहते कोई भी सजा देंगे उसको भी मेरे को कबूल है. मेरे ख्याल है चूंकि आज रजवाड़े रहे हिंदुस्तान की महारानी भी कॉन्स्टिट्यूशन के अंतर्गत काम करती है, जापान के महाराजा भी, तो हमारे प्रधानमंत्री को तो करना ही है. उनको ध्यान रखना चाहिए कि उन्होंने शपथ ली थी कॉन्स्टिट्यूशन के ऊपर. शपथ लेते वक्त उन्होंने कहा था कि मैं कानून का और कॉन्स्टिट्यूशन का वफादार रहूंगा, मैं लोगों के अच्छाई के लिए जो करना है करूंगा, मैं अपने देश की दूसरे लोगों से हमले से बचाने के लिए जो करना है करूंगा, मैं अमन और शांति के लिए जो करना है करूंगा. ये सब चीजें आजकल के जो नए राजा महाराजा हैं डिक्टेटर हैं भूल जाते हैं. वो भूल जाते हैं कि उनको कालों के लिए गोरों के लिए, औरतों के लिए मर्दों के लिए, बच्चों के लिए बूढ़ों के लिए, अमीर के लिए गरीब के लिए, सबको एक आंख से देखते हैं, सबों के बराबरी से काम करना है. ये जो हम टेंडेंसी देखते हैं राजा महाराजा आजकल के डिक्टेटर्स में आजकल के प्रेसिडेंट्स में भी डेमोक्रेसीज के कि वो अपने आप को एक खास ट्रस्ट खास एक खाल रंग के साथ खास एक कास्ट और जाति के साथ जोड़ लेते हैं. तो ये जो उनके साथ डायलॉग हो जाता है इन लोगों के साथ वो बाकी गरीब को बाकी मार्जिनल्स को कालों को दलितों को हिंदुस्तान में मुसलमानों को ईसाइयों को सिखों को पीछे छोड़ जाते हैं, उनके सीने पर पांव रखते हुए निकल जाते हैं. इसके लिए ये बहुत जरूरी है कि भैया आपने कसम क्या खाई थी, आप हमारा ख्याल रखोगे, क्यों नहीं रख रहे हो ख्याल हमारा.
और सामीन अब नजमुद्दीन शेख साहब हमारे साथ हैं, एक जहांदीदा सिफारतकार हैं और अमेरिका में भी रह चुके हैं.
मेरे लिए जो अहम तकरीर थी वो सदर रेगन की थी, इस वजह से क्योंकि उस वक्त मैं पाकिस्तान की सफारत में था, सफीर कोई नहीं था तो मैं शाजिद अफैर था उस वक्त अमेरिका में. और उस वक्त जो उन्होंने तकरीर की उसकी बहुत अजीब रेलेवेंस है आज जिस इनॉग्रेशन की आप जिसके लिए आप तैयारी कर रही हैं, क्योंकि उनका पहला जुमला जो था वो ये था कि द ऑर्डरली ट्रांसफर ऑफ अथॉरिटी एज कॉल्ड फॉर इन द कॉन्स्टिट्यूशन रूटीनली टेक्स प्लेस एज इट हैज फॉर ऑलमोस्ट टू सेंचुरीज एंड फ्यू ऑफ अस स्टॉप टू थिंक हाउ यूनिक वी रियली आर इन द आईज ऑफ द वर्ल्ड. जो अभी हमारे कॉन्स्टिट्यूशन में आईन में प्रोविजन है कि हर चार साल के बाद इस किस्म की इनॉग्रल होती है और हम इसको अब एक रूटीन समझते हैं, लेकिन दुनिया को नजर आता है कि ये एक मुआवजा है जिसके बिना पे हमारे यहाँ गवर्नमेंट की चेंज होती है. ये मुझे लगता है कि सदर बाइडन की जब इनॉग्रल होगी तो ये एक बहुत अहम पहलू है, क्योंकि इस मरतबा तो खदशात हैं न सिर्फ पेंडेमिक की वजह से लेकिन ज्यादा इस वजह से क्योंकि अब भी ये मसला रहेगा कि साहब इसमें सिक्योरिटी सही रहेगी या नहीं रहेगी. और ये एक इंसरेक्शन वाली हालत जो पैदा हुई हुई है उसको कैसे कंट्रोल किया जाएगा.
तो सामिन ये थे कुछ इक्तबासात अमेरिका के मुख्तलिफ सुदूर के इनॉग्रेशन के मौके पर किए जाने वाले खिताब से. शहनाज अजीज अब आपसे इजाजत चाहेगी, आइंदा प्रोग्राम में आपसे फिर मुलाकात होगी. तो शहनाज अजीज की जानिब से आप सबको खुदा हाफिज़.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔
یہ وائس آف امریکہ اردو ہے، آپ ابھی سن رہے تھے خبروں اور حالات حاضرہ پر مبنی ہمارا خصوصی ریڈیو پروگرام۔ یہ پروگرام آپ کے لیے نشر مقرر کے